रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।
जाजरकोटमा पहिरोबाट विस्थापित भएकाहरू घर फर्किन थाले, पीडित परिवारलाई राहत वितरण।
पाँचवटा प्रदेशले अझै नाम र स्थायी राजधानी तोक्न सकेनन्। दुई तिहाई बहुमत भए पनि सत्तारूढ नेकपाभित्रै मतभेद, एक साताभित्र टुङ्गो लगाउने सात नम्बर प्रदेशको दावी।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्क बहादुर विकलाई 5 दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति, पक्राउको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा।
र एसिया कप छनौटको तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ब्याटिङ प्रशिक्षण दिन भारतीय प्रशिक्षक देश नेपाल आउने। हिमाल, पहाड, तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णालीको हिल्लो मुख्यमन्त्री हटलाइनमा सेवा प्रवाहका गुनासा बढी आउने गरेका छन्। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गत जेठ 24 गतेदेखि हिल्लो मुख्यमन्त्री हटलाइन सेवा 1096 सुरु गरेको थियो। सेवा प्रारम्भ भएदेखि सेवा समयमै र नियमित प्राप्त एवं जनमुखी नभएको, समयमै योजना सम्पन्न नहुने, बनेका योजनामा गुणस्तर नहुने, अनियमितता विरूद्ध परेका निवेदनमाथि कारवाही नहुने जस्ता सेवा प्रवाहसँग जोडिएका गुनासाहरू बढी आउन थालेका छन्। सेवा सञ्चालन भएदेखि कार्यालयमा हालसम्म सार्वजनिक महत्त्वका 155 गुनासा आएको छ भने त्यस्तै सार्वजनिक सेवासँग सम्बन्धित गुनासा 31, विद्युतका 19, त्यस्तै शिक्षाका 10, सञ्चारका 9, स्वास्थ्यका 8, खानेपानीका 7, बाटोघाटोका 7 तथा अन्यका 20 गुनासा परेका छन्। विद्युत लाइन गइरहने, भोल्टेज कमका कारण पनि काम बन्द हुने, खानेपानी बेलैमा नआउने र त्यसको शुद्धिकरण नभएको, टेलिकम र प्रभावकारी सेवा नभएको समेत गुनासो आएको छ। यस्तै सडक धुलाम्मी र खाल्टाखुल्टी परेकाले पनि आवतजावतमा समस्या हुने, खोलामा फोहोर पानी वातावरण प्रदूषित बनाएको र महिला असुरक्षित बन्दै गएका पनि गुनासाहरू आएका छन्।
करदाता सेवा कार्यालय सुर्खेतले गत आर्थिक वर्ष 74-75 लक्ष्यभन्दा बढी कर सङ्कलन गरेको जनाएको छ। करदाताको सङ्ख्या बढेसँगै कर सङ्कलनमा पनि वृद्धि भएको हो। आर्थिक वर्ष 74-75 लक्ष्यभन्दा 4 लाख बढी राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार गत वर्षको तुलनामा 48.6% राजस्व वृद्धि भएको हो। आर्थिक वर्ष 73-74 36,72,70,000 रुपियाँ राजस्व सङ्कलन भएको थियो। आर्थिक वर्ष 74-75 अघिल्लो वर्षभन्दा 4,57,17,000 रुपियाँले बढी राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले करदाता सेवा कार्यालय सुर्खेतलाई 50,91,000 राजस्व सङ्कलन लक्ष्य तोकेको थियो। लक्ष्यभन्दा पनि बढी राजस्व सङ्कलन भएको कर अधिकृत यज्ञराज ढकालले जानकारी दिनुभयो। कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 71-72 22,08,09,000 रुपियाँ राजस्व सङ्कलन भएको थियो। नियमित बजार अनुगमन, कर शिक्षा कार्यक्रम प्रभावकारिता, करदाताले आएको कर सम्बन्धी जागरण लगायतका कारणले करको दायरा बढेको जनाइएको छ।
जाजरकोटमा पहिरोबाट विस्थापित भएकाहरू बिस्तारै आफ्नो घरतर्फ फर्किन थालेका छन्। सामान्य जोखिम भएका परिवार त घरतर्फ फर्कन लागेको स्थानीय प्रशासनले जनाएको छ। अन्य उच्च जोखिममा रहेका परिवार भने आश्रम स्थानमा बसिरहेका छन्। हिजो स्थानीय प्रशासनले 3 जनाका परिवारलाई 1,00,000 दरले राहत रकम वितरण गरेको छ। अन्य 4 जनाको परिवारलाई आज राहत वितरण गरिने प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिनुभयो। उहाँले लालबहादुर लोहार कामको सिलसिलामा बाहिर रहेकाले पनि उहाँका 4 जनाको रकम दिन बाँकी रहेको बताउनु भएको छ। यसै सन्दर्भमा हामीले प्रमुख जिल्ला अधिकारी ललित बस्नेतलाई अहिलेसम्म कति परिवारले राहत पाए भनी सोधेका छौँ।
जो 20 गतेको जो पहिरोमा परेर 8 जनाको मृत्यु भएको छ, हामी 17 भयो, 1 जना चाहिँ हराइराख्नु भएको छ। हामीले नेपाल सरकारको तर्फबाट, सङ्घीय सरकार तर्फबाट रात चाहिँ सबै 8 जना चाहिँ हामीले चेक समेत तयार गरेर राखेका छौँ र त्यसमध्ये हामी यो उहाँहरूले बसिराखेको ठाउँमा, आश्रयस्थल लिइराखेको ठाउँमा जाँदाखेरि आज एकजना चारजना जो मृतक हुनुभएको थियो हाम्रो लालबहादुर लोहार, उहाँ चाहिँ आज भेट्नु भएन, उहाँ चाहिँ कता काजक्रिया गर्न घरतिर जानुभएको रहेछ। उहाँ बाहेक अरू सबैले चाहिँ लालबहादुर लोहारले उहाँले चाहिँ उहाँको चारजना परिवार बित्नु भएको थियो, उहाँ चारजना चाहिँ उहाँ लिनुपर्ने, उहाँ चाहिँ काजक्रिया गर्न आज गाउँतिर जानुभएको रहेछ। त्यही भएर चेक चाहिँ हामीसँगै फिर्ता आयो, अरू तिनजना चाहिँ आज पाउनुभयो।
कतिको दरले पाउनुभयो उहाँहरूले?
एक लाखको दरले यो मृतक राहत बापत 1,00,000 दरले पाउनुभयो भनेदेखि जसको घर खेती भएको थियो तत्काल बुझेरको लागि भनेर 7-10,000 पनि पाउनुभयो। उहाँ जिल्ला प्रशासन मार्फत यो जिल्ला दैवी प्रकोप विपद व्यवस्थापन समिति भन्ने छ, अब त्यसको तर्फबाट चाहिँ परिजयको परिजय अध्यक्ष हुने समिति छ, त्यसमा त्यसको तर्फबाट चाहिँ हामीले आज वितरण गरेको।
अब यो सबै परिवारले कहिलेसम्म राहत पाउँछन्?
होइन, हामीले त सबै परिवारको राहतको जस्तो एकजना जो लोहार हुनुहुन्थ्यो जसको चाहिँ चारजना परिवार गुमाउनु भएको छ, उहाँको पनि चेक बनाएर हामीले हामीसँगै छ, हामी वितरण गर्ने भनेर गएका थियौँ। तर संजोग बस्ने उहाँ आज गाउँतिर जानुभएको रहेछ, उहाँ आउने बित्तिकै उहाँले तुरुन्तै पाइहाल्नुहुन्छ। अर्को जो एकजना हराइराखेको व्यक्ति हुनुहुन्थ्यो, हराइराखेको व्यक्ति पनि अब हामीले आजसम्म खोजी गर्दाखेरि फेला नपरेकोले फेला परेमा अब पछि केही पछि चाहिँ अब प्रसिद्ध कानुन बमोजिम हुने गरेर उहाँलाई पनि अरू मृतकलाई बिएसएर राहत दिने भन्ने निर्णय हामीले भर्खरै गरिसकेका छौँ। हामी त्यो अनुसारले हराइराखेको व्यक्तिलाई पनि पुगेको जो भन्ने आशंकामा हामीले खोजी गरिराखेको छौँ, उहाँलाई पनि राहत चाहिँ हामी अब भोलि नै उपलब्ध गराउन सक्छौँ।
पैसा मात्रै राहत उपलब्ध गराउनु भएको छ कि खाद्यान्न सामग्रीहरू पनि हस्तान्तरण गर्ने कार्यक्रम छ, के छ?
हामीले पैसाको साथसाथै जो अब विस्थापित भएर जो यहाँको चाहिँ आश्रय स्थलमा बसिराख्नु भएको छ यो एउटा वृद्धाश्रममा सम्पूर्ण खाद्य सामग्रीहरू हामीले खाने बस्नेको सम्पूर्ण सामग्रीहरू चाहिँ उपलब्ध गराएका छौँ। र हामीले आज मात्रै बैठक बसेर फेरि थप 1 हप्तासम्मको लागि उहाँलाई जे जे चाहिन्छ त्यो सम्पूर्ण सामग्रीहरू चाहिँ हामीले उपलब्ध गराउने भनेर निर्णय गरेका छौँ।
पहिरोमा जोखिममा परेका परिवारलाई चाहिँ कुन कुन ठाउँमा राखिएको छ?
पहिरोको जोखिममा रहेका ठाउँहरूलाई खलङ्गामा नै रहेको एउटा आरोग्य वृद्धाश्रम भन्छ, त्यो वृद्धाश्रममा राखेका छौँ। 32 हुनुहुन्छ उहाँहरू चाहिँ।
अब यो स्थायी बसोबासका लागि केही पहल भइरहेको छ उहाँहरूको लागि?
स्थायी बसोबासको लागि हामीले आज मात्रै पनि फेरि माथि नेपाल सरकारसँग यो सम्बन्धी अब हामी दीर्घकालीन हिसाबले के गर्न सक्छौँ भन्ने चाहिँ अब पठाएका छौँ। र कतिपय त घरहरू अहिले जो हुनुहुन्छ घर भत्केको छैन, अब अहिले यो पानी राखेको हुनाले अलिकति विपद जान्छ भनेर डराएर आएर बस्नुहुन्थ्यो। उहाँहरू जसको घर केही भएको छैन उहाँहरू त आफ्नै घरमा फर्कन सकिहाल्नुहुन्छ। पूर्ण रूपमा घर भत्केको भनेको जो तीर्थराज बोरा र गोपाल सुनार हुनुहुन्छ, उहाँहरूको पनि अरूतिर पनि घर भएको त्यस्तो व्यवस्था चाहिँ गर्नुपर्ने अवस्था चाहिँ देखिएन, किनकि उहाँहरूको यही जागरण अरू ठाउँमा पनि घर भएको हुनाले त्यहाँ घर भतिँदा अरू ठाउँमा बसेको हुनाले तत्कालले व्यवस्था गर्नु देखिएन। यदि व्यवस्था गर्नुपर्ने अवस्था आएको अवस्थामा चाहिँ हामी फेरि विपद व्यवस्थापन समितिको बैठक बसेर उहाँहरूको लागि अर्को व्यवस्था गर्छौँ।
अब यो जाजरकोटको कुन कुन ठाउँलाई बढी जोखिमको रूपमा चाहिँ लिएको छ?
जाजरकोट जिल्ला चाहिँ यो वास्तवमा यो कमजोर धरातलीय बनोट अनि भिरालो जमिनले गर्दा लगभग जाजरकोट जिल्लाको लगभग धेरै ठाउँहरू चाहिँ जोखिममै छ। योभन्दा आजभन्दा झन् 3 हप्ता अगाडि पनि यो साउन महिनाकै 4 गते पनि बर्खाकोट भन्ने ठाउँमा जुन चाँति 6 छिर्कमा पहिरो गएर त्यहाँ पनि 2 चाहिँ त्यति बेला मृत्यु भइसकेको छ है। अहिले यो खलङ्गा आसपास क्षेत्र पनि जोखिमपूर्ण छ, यस्तै गरेर जुनी चाँदी पनि छ, यहाँ लगभग धेरै ठाउँहरू चाहिँ एकदम जोखिमपूर्ण छ। त्यसमा पनि पछिल्लो समय यो सदरमुकाम खलङ्गा चाहिँ एकदम जोखिमपूर्ण मानिएको छ।
उहाँ हुनुहुन्थ्यो जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित बस्नेत भेरी खबरसँग कुरा गर्दै। भेरी खबरमा छिमेक सेरेफसँगै राष्ट्रिय खबर बाँकी नै छन्, अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेला हामीले जाजरकोटमा पहिरोबाट विस्थापित भएकाहरू घर फर्किन थाले, पीडित परिवारलाई राहत वितरण, हेलो मुख्यमन्त्री हटलाइनमा गुनासा बढे, करदाता सेवा कार्यालयमा लक्ष्यभन्दा बढी कर सङ्कलन लगायतका खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। प्रदेशसभाको बैठक बस्न थालेको 6 हुँदा पनि 5 प्रदेशले नाम र स्थायी राजधानी तोक्न सकेका छैनन्। अस्थायी नाम र राजधानी तोकिएको भए पनि प्रदेशसभाको 2/3 बहुमतले प्रदेशसभाको नाम तथा स्थायी राजधानी अनुमोदन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। अहिलेसम्म कर्णाली र गण्डकी प्रदेशले मात्रै आफ्नो नामाकरण गरेका छन्। प्रदेश नम्बर 7 नाम र राजधानी टुङ्गो लगाउन गठित समितिको समय एक साता थप गरेको छ। प्रदेश नम्बर 7 सामाजिक विकास मन्त्री दीर्घ सोडारीले एक हप्ताभित्र प्रदेश नम्बर 7 आफ्नो नाम र राजधानी टुङ्गो लगाउने दावी गर्नुभयो। प्रदेश नम्बर 1, 2, 3 र 5 केही छलफल चलाए पनि निर्णय भने गर्न सकेका छैनन्। धेरैजसो प्रदेशमा राजधानी कहाँ राख्ने भन्ने बारे विवाद रहेको छ। सत्तारूढ दल बीच नै मतभेद हुँदा राजधानी र नामाकरण गर्न समस्या परेको नेताहरूको भनाइरहेको छ।
बर्दियाको कुलरिया र बारबर्दिया जोड्ने पुल भाँसिएको एक वर्ष पुग्दा समेत वैकल्पिक व्यवस्था नहुँदा यात्रुलाई शास्ति भएको छ। करिब 16,68,00,000 रुपियाँको लागतमा निर्मित पुल भाँसिनुमा कसको लापरवाही भन्ने विषयको समेत छानबिन हुन सकिरहेको छैन। बर्दियाको गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने पुल निर्माण हुँदा आवत जावत गर्नेहरूलाई ठूलो राहत भए पनि वर्षा दिन नपुग्दै पोहोर साउनमा बबई नदीमा आएको भेलले पुल भाँसिएपछि स्थानीयहरू जोखिम मोलेर पुलबाटै मोटरसाइकल र पैदल यात्रा गर्न बाध्य भएका छन्। बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा बहादुर थारूले भत्किएको पुललाई बेली ब्रिज लगाई माथि उठाएर पुल सञ्चालन गर्न माग गरे पनि सुनवाई नभएको बताउनु भएको छ। उहाँले पुल निर्माणको अनियमिततालाई तत्काल छानबिन गर्नुपर्ने माग गर्दै आए पनि सुनवाई भने नभएको भन्दै असन्तुष्टि समेत जनाउनु भएको छ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विकालाई 5 दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। विकसहित 3 जना विरुद्ध चन्दा एन 2030 अनुसार मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौँबाट 5 दिन म्याद थप गरेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिषद काठमाडौँले जनाएको छ। पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहनुभएका विकाससँगै कपिल वस्तुका मानबहादुर श्रेष्ठ, कालीकोटका हरिचन्द्र आचार्यलाई प्रहरीले काठमाडौँको दक्षिणकाली नगरपालिका 1 पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति व्यवसायी लगायतबाट अवैध रूपमा करिब 7 करोड चन्दा असुल गरेको पाइएको महानगरीय प्रहरी परिषदको दावी रहेको छ। प्रहरीले स्थानीय प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समयमा विस्फोटन लगायतका घटना गराएको आरोप समेत लगाएको छ। केही दिन अघि मात्रै त्यो पार्टीका 4 पोलिट ब्युरो र 1 केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको थियो। यसैबीच नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले भने आफ्नो पार्टीका प्रवक्तालाई पक्राउ गरेको विरोधमा देशभर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ। महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति जारी गरी राजनीतिक विचारका आधारमा गरिएको गिरफ्तारी बन्द गर्न र पक्राउ परेकालाई बिना शर्त रिहा गर्न माग समेत गर्नुभएको छ। विज्ञप्तिमा साउन 25 देशव्यापी कुन सभा, 26 विरोध सभा, साउन 27 मसाल जुलुस, साउन 29 नेपाल बन्दको घोषणा गरिने उल्लेख गरिएको छ।
10 अघि जनसहभागितामा निर्माण गरिएको दाङको तुलसीपुरको राप्ती अञ्चल अस्पताल 1.5 निमित्तको भरमा सञ्चालन भएको छ। दरबन्दी अनुसारका चिकित्सक नहुँदा अस्पताल रिफर सेन्टर मात्रै बनेको बिरामीले गुनासो गरेका छन्। अस्पतालमा 14 विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि 5 चिकित्सक मात्र कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा कार्यरत डाक्टर भोला श्रेष्ठ 1.5 अघि स्वास्थ्य मन्त्रालयमा काज सरुवा भएर गएपछि हालसम्म अस्पताल निमित्तको भरमा सञ्चालन हुँदै आएको छ। अस्पतालका प्रशासन अधिकृत निमबहादुर केसीले अस्पतालमा दक्ष जनशक्ति र उपकरणको अभाव रहेको भन्दै आइसियू सेवा सञ्चालन गर्न नसकेको बताउनु भएको छ। अस्पतालमा 74 दरबन्दी रहे पनि 56 कर्मचारी मात्रै कार्यरत रहेका छन्। अस्पतालमा दाङ, रुकुम, रोल्पा तथा सल्यान, जाजरकोट लगायतका जिल्लाबाट बिरामी उपचारका लागि पुगे पनि उपचार पाउन नसकेपछि अन्त जान बाध्य भएका छन्।
बाँकेको डडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। आर्थिक वर्ष 74-75 तेस्रो चौमासिक अन्तर्गत चैतदेखि असार मसान्तसम्मको भत्ता वितरण गर्न थालेको हो। असारमै वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता नयाँ आर्थिक वर्षको बजेट निर्माण गर्ने क्रममा ढिला भएको हो। ज्येष्ठ नागरिक, अन्य एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित गरी 3,100 र 5 मुनिका 2,900 दलित बालबालिकालाई भत्ता वितरण गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनुभयो।
प्रदेश नम्बर 7 सरकारले प्रदेश प्रहरीको सञ्चालन, नियमन र व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले अर्को बैठकमा पेश गर्ने गरी सम्बन्धित मन्त्रालयलाई मस्यौदा बनाउन स्वीकृति प्रदान गरेको बैठकपछि सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले बताउनुभयो। बैठकले प्रदेशसभा सचिवालय सम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न तथा जग्गा प्रशासन नाप नक्सा सम्बन्धी विधेयक तर्जुमा गर्न पनि सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो। प्रदेश नम्बर 7 का विभिन्न मन्त्रालयमा संगठन संरचना हेरफेर र कर्मचारी दरबन्दीमा थपघट गर्ने प्रस्ताव आएकोमा प्रस्ताव स्वीकृतिका लागि नेपाल सरकारमा अनुरोध गर्ने समेत निर्णय भएको बैठकले गरेको छ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरफेरसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नयाँ प्रधान न्यायाधीश सिफारिस गर्न हिजो बस्ने भनिएको संवैधानिक परिषदको बैठक एक हप्ता पछि सरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि विदेश जान लागेकाले परिषद बैठकको मिति सरेको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले परिषद बैठक अर्को साता मात्रै बस्ने बताउनु भएको छ। प्रधान न्यायाधीशमा सिफारिस दीपकराज जोशी संसदीय सुनवाई विशेष समितिबाट अस्वीकृत भएपछि नयाँ प्रधान न्यायाधीश सिफारिस गर्नु परेको हो। यस्तै परिषदले सिफारिस नगर्दा अख्तियार दुर्योग अनुसन्धान आयोगका प्रमुख पनि नियुक्त हुन सकेको छैनन्। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदबाट सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, कानून मन्त्री र विपक्षी दलको नेता सदस्य रहने संवैधानिक व्यवस्था रहेको छ। मन्त्री ढकालले मौलिक हकसँग सम्बन्धित विषयका विधेयक संसदमा आउने क्रम सुरु भइसकेको भन्दै आगामी असोज 3 गतेसम्ममा मौलिक हकसँग सम्बन्धित कानून निर्माण भइसक्ने दावी गर्नुभएको छ।
राष्ट्रिय सभाको बैठकमा सांसदहरूले राष्ट्रिय तथा स्थानीय समस्याको समाधानको बारेमा सरकारलाई ध्यान आकर्षण गराएका छन्। बैठकमा विशेष समय लिएर सांसद चक्र प्रसाद स्नेहले हलिया मुक्तिको घोषणा गरिएको लामो समय भइसक्दा पनि उनीहरूको उचित बसोबासको व्यवस्था नभएको भन्दै गुनासो पोख्नु भएको छ। सांसद विमला राईले कञ्चनपुरमा पटक पटक बालिकाको बलात्कार भएपछि हत्या भएको भन्दै सरकारले त्यसप्रति कुनै पनि चासो नदेखाएको गुनासो गर्नुभयो। उहाँले बलात्कारको छानबिनका लागि उच्च स्तरीय छानबिन समिति गठन गर्न र सत्य तथ्य छानबिन गर्न माग समेत गर्नुभएको छ। सांसद भैरव सुन्दर श्रेष्ठले गत शनिबार जाजरकोटमा पहिरोमा परि 8 जनाको ज्यान गएको भन्दै अस्तव्यस्त भएको भन्दै त्यस क्षेत्रको ठाउँलाई सडक मर्मत गर्नुपर्ने र त्यहाँका बाढी पीडितको बस्तीलाई सुरक्षित स्थानमा राख्न समेत माग गर्नुभएको छ। उहाँले निर्माण व्यवसायको लापरवाहीका कारण जाजरकोट हुम्ला सडक अवरुद्ध भएको, जाजरकोट डोल्पा सडक खण्ड समेत निर्माण व्यवसायले ज्यादती गरेको र पहिरोको कारण समस्या पैदा भएको भन्दै त्यस्ता व्यवसायलाई कारवाही गर्न माग समेत गर्नुभएको छ।
नेपाल र भारत छुट्याउने मुख्य आधार सीमा स्तम्भ केही वर्ष यता धमाधम पानीमा बग्न थालेका छन्। बाँकी र बर्दियाका 552 सीमा स्तम्भ मध्ये 40 बढी सीमा स्तम्भ बाढीले बगाएको छ। 70 किलोमिटर खुला सीमा रहेको बाँकीमा नेपाल भारत छुट्याउने मुख्य र सहायक गरी 307 सीमा स्तम्भ रहेका छन्। 32 मुख्य सीमा स्तम्भ मध्ये पूर्व कटकुइया र पश्चिम मानखोलासम्मको सीमामा मुख्य जङ्ग पिलर सहित 5 राप्ती नदी र मानखोलाले बगाएको छ। यस्तै 275 सहायक स्तम्भ मध्ये 5 बाढीमा बगेको र 3 हराएका छन् भने 19 भन्दा बढी जीर्ण अवस्थामा रहेका छन्। वर्षेनी आउने बाढी र कटानले नेपाल भारत छुट्याउने सीमा स्तम्भ बगिरहेको सशस्त्र सीमा सुरक्षा बलले जनाएको छ। बर्दियामा 245 सीमा स्तम्भ मध्ये मुख्य 7 सहित 93 स्तम्भ नै हराइसकेका छन् भने 4 वर्षमा 32 सीमा स्तम्भ बगेका छन्। 2071 र 74 सालमा आएको बाढीले ठुला, साना र मझौला गरी 32 स्तम्भ बगाएको हो भने बबई नदीको बाढी र कटानले एक मुख्य सीमा स्तम्भ गरी 2 सहायक उच्च जोखिममा रहेका छन्। सीमा संरक्षण जस्तो संवेदनशील विषयमा भने दुवै देशको सरकारले भने कुनै चासो नदेखाएको बताइएको छ।
आँखामा देखिएको समस्या पहिचान गर्ने उद्देश्यले प्रदेश नम्बर 5 को बाँके र दाङबाट सर्वेक्षण सुरु गरिएको छ। सन् 2018 भित्र देशका सबै ठाउँमा सर्वेक्षणको काम सक्ने गरी सर्वेक्षण तालिम प्राप्त नेत्र विशेषज्ञ, आँखा चिकित्सक सहित 25 जनाको टोली परिचालन गरिएको छ। टोलीले घर घरमा पुगेर 50 वर्ष माथिका महिला पुरुषको आँखा टेस्ट लेन्स पर्दाको जाँच गर्नुका साथै मधुमेहका कारण आँखा स्वास्थ्यमा पर्न गएको असर बारेमा पनि तथ्याङ्क लिने जनाइएको छ।
मालपोत कार्यालय सल्यानले आर्थिक वर्ष 74-75 1,75,00,000 रुपियाँ राजस्व संकलन गरेको छछ। घर जग्गा रजिस्ट्रेसनबाट 1,67,00,000 राजस्व संकलन भएको जिल्ला मालपोत अधिकृत हेमराज शर्माले जानकारी दिनुभयो। यस्तै रातो पूर्जा बिक्रीबाट 75,000, रोका दस्तुरबाट 4,45,030 र सेवा शुल्कबाट 2,3,21,000 रकम जम्मा भएको उहाँको भनाइ छ।
भेरी खबरमा अब लागौं केही खेल खबरतर्फ। एसिया कप छनौटको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ब्याटिङ प्रशिक्षण भारतीय प्रशिक्षक अपूर्ण सुबोध भाइ देसाईले गर्नुहुने भएको छ। भदौ 11 गते भारतमा हुने एसिया कप छनौटका लागि ब्याटिङ तयारी गर्न आफूहरूले देसाईको नाम आइसिसीमा सिफारिस गरेको नेपाली टिमका प्रशिक्षक जगत टमटाले बताउनुभयो। भारतमा हुने छनौट खेलमा नेपालसँगै हङकङ, युएई, सिङ्गापुर, ओमान र मलेसिया रहेका छन्। प्रतियोगिताको विजेताले टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानसँगै एसिया कप क्रिकेट खेल्नेछ। 43 वर्षका देसाई भारतीय क्रिकेट बोर्ड बिसिसिआईको नेसनल क्रिकेट एकाडेमी एनसिएबाट मान्यता प्राप्त लेभल सी प्रशिक्षक हुनुहुन्छ।
र एसियन गेम्सको तयारीका लागि नेपाली राष्ट्रिय जुडो टोली हिजो हङ्गेरी प्रस्थान गरेको छ। हङ्गेरीको बुडापेस्टमा भोलिदेखि हुने बुडापेस्ट जुडो च्याम्पियनसिप 2018 सहभागी हुन नेपाली खेलाडी हङ्गेरी गएको हो। 2 दिने प्रतियोगितामा नेपालका 8 खेलाडी सहभागी हुने भएका छन्। नेपाली खेलाडीहरू हङ्गेरीमै भदौ 8 गतेसम्म बन्द प्रशिक्षण समेत रहने भएको छ। यसअघि हङ्गेरी जानु अघि नेपाली टोलीले अघिल्लो साता मात्रै थाइल्याण्डको बैङ्ककमा एउटा प्रतियोगिता समेत खेलेको थियो।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
जाजरकोटमा पहिरोबाट विस्थापित भएकाहरू घर फर्किन थाले, पीडित परिवारलाई राहत वितरण।
5 प्रदेशले अझै नाम र स्थायी राजधानी तोक्न सकेनन्। 2/3 बहुमत भए पनि सत्तारूढ नेकपाभित्रै मतभेद, एक साताभित्र टुङ्गो लगाउने 7 प्रदेशको दावी।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्क बहादुर विकलाई 5 दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति, पक्राउको विरोधमा आन्दोलनका एक कार्यक्रम घोषणा।
र एसिया कप छनौटको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षण भारतीय प्रशिक्षक देसाईले गर्ने। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।